नमस्कार, कार्यक्रम मैले जे भोगेबाट म प्रकाश पन्त। तपाईँ कार्यक्रम मैले जे भोगे हरेक बिहिबार बिहान 7:30 बजेदेखि करिब 15 मिनट रेडियो भेरी एफएम 98.6 र 102.7 MHz सुन्नुहुन्छ। साथै तपाईँ हामीलाई www.radiobheri.com.np पनि सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी त्यस्ता व्यक्तिहरूको जीवन भोगाई प्रस्तुत गर्छौँ जो अहिलेसम्म पढिएको छैन, देखिएको छैन र सुनिएको पनि छैन, अर्थात् नेपथ्यको परिवर्तित कथालाई प्रस्तुत गर्छौँ। कार्यक्रममा हामी तपाईँ हाम्रा जीवन भोगाईलाई सुन्छौँ र सुनाउँछौँ। आज कार्यक्रममा हामी त्यस्ता व्यक्तिको जीवन भोगाई सुन्छौँ जो हिँड्न सक्नुहुन्न तर जीवनको दौडमा उहाँ अरू जत्तिकै दौडन सफल हुनुहुन्छ।
हिँड्न नसक्दैमा जीवन समाप्त हुँदैन। हामीले गर्न सक्छौँ, देशका लागि, समाजका लागि, आफ्नो लागि केही गर्न सक्छौँ, परिवर्तन ल्याउन सक्छौँ।
शारीरिक रूपमा भिन्न धरातलमा रहे पनि सङ्घर्ष गरेर जीवन सपार्न सकिन्छ भन्ने कुरामा उहाँको दृढ विश्वास छ।
चोट लाग्दाखेरि अलि तलपट्टि चोट लाग्यो, मैले खुट्टा चलाउन सक्दिनँ, थ्याङ्क गड मैले हात त चलाउन सक्छु नि, हात चलाउन सक्छु, मस्तिष्क चलाउन सक्छु भन्नुपर्छ। मैले त्यो चोट अलि माथि पनि त लाग्न सक्थ्यो, त्यति बेला मैले हातै चलाउन नसक्ने भएको भए त्यसको लागि पनि हामीले गर्न सक्ने त केही हुन्थेन।
यो उहाँको पुनर्जीवनको भोगाई हो।
गाउँमा भइदिएको भए त म चाहिँ स्पोर्ट डेथ नै हुन्थ्यो, म बाहिर जानै सक्ने थिइनँ। त्यहाँभन्दा त्यो किर्तिपुरमा त्यति बढी साथीहरूको माझ र त्यति बढी सहयोगी हातहरूका माझ नभइदिएको भए र म दुर्घटना भएको खबर घरमा मेरो चाहिँ परिवारलाई आउनुपर्ने, नातिदारलाई आउनुपर्ने, नातिदारहरू मलाई रिसिभ गर्न उहाँ जानुपर्ने त्यो स्थिति बनेको भए पनि बाँच्न सक्ने स्थिति थिएन।
यसले अँध्यारोलाई उज्यालो, निराशालाई आशामा बदल्न प्रेरणा दिन्छ भन्ने विश्वास हामीले लिएका छौँ। 24 वर्षको उमेरमा उहाँले हिड्डुल गर्ने सामर्थ्य सधैँका लागि गुमाउनु भएको थियो। उहाँ अर्थात् चामुण्डा दुई दैलेखका राजन कुमार कडेलले कसरी आफ्नो हिँड्ने सामर्थ्य गुमाउनु भयो? आफू जलेर अरूलाई उज्यालो दिँदै आउनुभएका 34 वर्षीय कडेलले जीवनमा कस्तो आरोह र अवरोह भोग्नु पर्यो? सुनौ उहाँको जीवन भोगाई।
2063 साल साउन 5 गतेको दिन माथिल्लो तलाबाट चिप्लेर चाहिँ म खस्न पुगेँ माथिल्लो तलाबाट, अनि स्पाइनल कर्ड इन्जुरी भएर त्यति बेला भूपेन्द्र पौड्याल भतिजो हुनुहुन्थ्यो, खाना पकाइसकेपछि खाना खाउँ अङ्कल भनेपछि ल खाना हाल्दै गर म बाहिर गएर आउँछु भनेर म बाहिर गएँ। अनि अलि बेर पनि म नआएपछि अङ्कल किन आउनु भएन भन्दाखेरि अनि म त्यो चाहिँ छतबाट तल खसेको उनले थाहा पाएँ। अनि म त्योभन्दा अगाडि उनीसँग क्याम्पसमा बोलाएको छ, दुल्लु द्रोणाचल क्याम्पसमा त्यहाँ जानुपर्ने छ म भनेको थिएँ। अनि 22 दिनमा मेरो होस आएपछि म कहाँ छु, मलाई त क्याम्पसमा बोलाएको छ, म त जानुपर्छ अब भनेपछि अनि उनले भने सबै कुरा, आज त 22 दिन भइसक्यो अङ्कल, यस्तो यस्तो दुर्घटना भयो, अहिले हामी यो शिक्षण अस्पतालमा छौँ भनेपछि बल्ल मेरो होस पूर्णतया होस आएको। त्योभन्दा अगाडि पनि म बोलेँ, सबैसँग कुरा त गरेँ, कोही चिनेको साथीलाई पनि अर्कै अर्कै नामबाट चाहिँ तपाईँ यस्तो साथी भनेर भन्थेँ अरे, त्यो मेरोलाई आफू कन्सियसनेस आएको त्यो 20-22 दिनपछि म होस पाएँ।
छत कति अग्लो
छ? छत त 1 तलाको मात्रै हो, त्यो 3-4 मिटर जति अग्लो, तल पेटी भए हुनाले त्यो पेटीको धारमा चाहिँ मेरो ढाड पऱ्यो, माथि झ्यालको छतमा टाउको पर्दा पहिले बेहोस भइसकेँ, अनि त्यसपछि तल के भयो तल त थाहा नै भएन। म अहिले व्हिल चेयरमा मात्रै यताउता गर्न सक्छु, अध्ययन अध्यापन सबै कुरा यो व्हिल चेयरमा मात्रै गर्छु। सम्भवतः म त्यो होस्टेल बाहेक अन्त कतै त्यो लेभलको दुर्घटना हुन्थ्यो भन्ने बाँच्न सक्ने स्थिति थिएन। त्यहाँ प्रशस्तै साथीहरू हुनुहुन्थ्यो, अब उहाँहरूले तत्काल चाहिँ उद्धार गरेर चाहिँ हस्पिटल पुर्याउनु भयो, अनि तत्काल 5 लाख डिपोजिट गरेपछि मात्रै उपचार सुरुवात गर्न सकिने भन्ने थियो। मेरो घर यहाँ मध्यपश्चिमको विकट दैलेखमा, त्यहाँबाट सञ्चार भइकन त्यो रकम जम्मा गरेर उहाँ जानुन्जेलसम्म म बाँच्ने स्थिति थिएन। त्यो सबै कुरा त्यहीँका साथीहरूले गर्नुभयो, साथीहरूले धेरै सहयोग गरेर मलाई बचाउनु भयो। तत्कालीन त्यो विश्वविद्यालय क्याम्पसको सुव्यूको सभापति नेपाल विद्यार्थी सङ्घबाट जित्नु भएको थियो उहाँले भीम शिरीष भन्ने हुनुहुन्थ्यो। विशेष त उहाँकै सक्रियतामा अनि अरू मेरा सहपाठी साथीहरूको सक्रियतामा त्यो रकम जम्मा गरेर अनि मेरो उपचार सुरुवात गराउनु भयो। सबै पैसा जोड्दाखेरि लगभग 20 लाखको हारिमा खर्च भयो होला जस्तो लाग्छ। म अस्पताल चाहिँ त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालमा 21 दिन जति बसेँ अनि त्यसपछि 6 महिना चाहिँ स्पाइनल कर्ड इन्जुरी रिहेबिलिटेसन सेन्टर त्यसमा चाहिँ 6 महिना बसेँ अनि पुनः फेरि त्रिभुवन विश्वविद्यालयको त्यो कान्ति छात्रावासको होस्टेलबाट म चाहिँ मेरो दुर्घटना भएको थियो फेरि त्यहीँ फर्केर 2-3 महिना त्यहाँ बसेर मैले अनुसन्धानको काम बाँकी थियो थेसिस गर्न बाँकी थियो अनि त्यो थेसिस भ्याएर म अध्ययन पुरा गरेर फर्केँ अनि मेरो घरमा जान सक्ने स्थिति बनेन। पहाडमा व्हिलचेयर एक्सेसिबल हुने कुरै भएन अनि उहाँ जान सकिएन। त्यसपछि वीरेन्द्रनगरमा बस्न सुरु गरेको त्यसपछि अनि यहाँ आएपछि पनि मैले चाहिँ तत्कालीन क्याम्पस प्रमुख लगायत सबैलाई म चाहिँ यसरी दुर्घटनामा भएँ मैले प्रथम श्रेणीमा अङ्ग्रेजी विषय लिएर मैले स्नातकोत्तर उत्तीर्ण गरेँ म चाहिँ अध्यापन गर्न चाहन्छु मलाई त्यो स्थिति सिर्जना गरिदिनु पर्यो। तत्कालीन अवस्थामा आंशिक शिक्षकको रूपमा राख्ने चलन थियो। त्यसो भन्दा तत्कालीन क्याम्पस प्रमुखले के भन्नुभयो भने कहाँ यहाँ उठेर पढ्नेहरूले त चाहिँ पढाउनेहरूले त पढाउन सकेका छैनन् कहाँ व्हिलचेयरमा बसेर पढाउने कुरा हुन्न उहाँलाई उहाँलाई त टेबल वर्क त्यस्तो केही भए बाहिर अरू धेरै मान्छेसँग सम्पर्क नहुने यस्तो काम गर्न सकिन्छ भनेर चाहिँ भन्नुभयो। धेरै मान्छेहरूले चाहिँ प्रयास गर्नुभयो मैले त्यो पढाउन चाहन्छु भनेपछि म यो सन्दर्भमा चाहिँ स्वर्गीय चेतानन्द स्वामी हजुरलाई पनि सम्झन चाहन्छु उहाँले पनि गएर यो यस्तो राम्रो विद्यार्थी हो यसले पढाउन चाहन्छ यसलाई अवसर दिनुपर्छ भनेर राख्नुभयो त्यो पनि भएन। त्यसको 1 वर्षपछि सौभाग्यवश मलाई पढाउनु भएको गुरु विष्णुहरी शर्मा सर सानो ठिमी क्याम्पस सरुवा हुनुपर्ने भयो अनि उहाँले आफूले पढाउने विषय र राजन सरले यस्तो भन्नुभएको छ पढाउनुहुन्छ भनेपछि अनि म क्याम्पसमा पढाउन सुरु गरेँ। त्यसपछि मैले विद्यार्थीलाई पढाउन चाहिँ आफूले सकेको मिहिनेत गरेँ विद्यार्थीले पनि राम्रो छ सर ले गरेको भन्नुभयो त्यति मात्रै होइन अरू चाहिँ उभिएर पढाउने सरको भन्दा उहाँको राम्रो छ भनेर चाहिँ सेक्सन डिभाइड भयो भने अरू क्लासमा चाहिँ 2-4 जना हुने खाली हुने मेरोमा चाहिँ भरिने स्थिति बन्यो अनि बिस्तारै मेरो प्रयासले सार्थकता पायो जस्तो लाग्छ मलाई अनि त्यसपछि म अहिले पूर्णकालीन शिक्षकको रूपमा त्यहाँ कार्यरत छु।
घटना हुनुभन्दा अगाडि यो घटना भइसके पछिको आफ्नो जिन्दगीलाई
अब आकस्मिक रूपमा चाहिँ त्यो दुर्घटना भएपछि त अब सकियो चाहिँ अब केही गर्न सकिन्न होला भन्ने पनि लाग्यो। पछि बिस्तारै आत्मबल पलाउँदै गयो सबल जिन्दगीले यो गर्ने चाहिँ अवसर मलाई दियो भने अब म चाहिँ यो अपाङ्गताको जिन्दगी बाँच्नु पर्दाखेरि पनि मैले केही गरेर देखाउनुपर्छ भन्ने भयो। त्यही पनि चाहिँ समग्रमा देख्दाखेरि यसरी गर्न सक्छ होला अब स्वयं क्याम्पस प्रमुख तहको हाम्रो शिक्षित वर्गको चाहिँ सोचाइ पनि के थियो भने अब यो भयो भने अब पढाउन सकिन्न भनेपछि त मूल्याङ्कन कसरी हुँदो रहेछ भन्ने कुरा त मैले पनि महसुस गर्न सक्छु नि त्यस्तो कुराबाट।
ठुलो दुर्घटनाबाट पुनर्जीवन पाउनुभएका कडेलले जीवनलाई कसरी बुझ्नु भएको छ त?
जीवन समस्या हो समस्यासँग मुकाबिला गर्नु व्यक्तिको क्षमता हो। जीवन जसको पनि समस्या हो त्योसँग मुकाबिला गर्नु उसको क्षमता हो। क्षमता भएका क्षमता प्रदर्शन गर्न चाहने मान्छेहरूले समस्याको मुकाबिला गर्छन् नगर्नेहरू कि त असफल हुन्छन् कि आत्महत्या गर्छन्।
शिक्षा क्याम्पस सुर्खेतका उप प्राध्यापक कडेलको भावी योजना भने यस्तो छ।
अध्यापन क्षेत्रमै लागेको हुनाले अब आफ्नै क्षेत्रमा सफल भएर देखाउने मेरो पहिलो योजना अहिले त्यो छ। त्यसपछि मेरो अध्ययनको क्रम पनि अरू थप पुरा गर्न छ। अध्ययनको क्रम पुरा गर्ने भनेको मैले चाहिँ विद्यावारिधि गर्ने विचार छ।
आफूले पढाएका विद्यार्थीको सफलतालाई नै उहाँले आफ्नो सन्तुष्टि ठान्ने गर्नुहुन्छ।
आफूले गरेको काम सफल भयो भने मलाई खुसी भएको महसुस हुन्छ। म बिहानै जान्छु आफूले पढाउन जान्छु क्लासमा पढाउन जाँदा मैले पढाएको आज राम्रो भयो भन्ने मलाई फिल भयो भने विद्यार्थीले बुझेको महसुस मैले गरेँ भने त्यसपछि मलाई खुसी लाग्छ। त्यस्तै केही पनि काम मैले गरेँ त्यो काम सफल भयो भने मलाई एकदमै खुसी लाग्छ।
अपाङ्गता भएका व्यक्तिलाई माया नभई अवसर दिनुपर्ने र उनीहरूको लागि अपाङ्ग मैत्री संरचना बनाउनु पर्नेमा उहाँको जोड छ।
अपाङ्गता भएका व्यक्तिहरूलाई हेयको दृष्टिकोणले हेर्ने होइन, क्षमता सबैको हुन्छ, अपाङ्गता रहर होइन कसैको पनि, चाहेर हुने कुरा पनि होइन, यो बाध्यता हो, हामी सबैलाई हुनसक्छ यस्तो कुरा। त्यसैले सबै समेटिने खालको चाहिँ जस्तो हाम्रा घर पसल स्कूल हामीले बनाउने लाइब्रेरी सबै सबै कुरा सबै किसिमका अपाङ्गताहरू जान मिल्ने खालका अपाङ्ग मैत्री व्हील चेयर मैत्री हाम्रा चाहिँ दृष्टिबिहीन साथीहरू हुनुहुन्छ उहाँ दृष्टिबिहीन साथीहरू जान सक्ने खालका सबैलाई समेटेर गयौँ भने यो समाज बन्छ। यो कुराको महसुस तपाईँ हामी सबैले गरौँ। हामीले बनाउने चाहिँ प्रत्येक भवनहरूमा चाहिँ कम्तीमा ऱ्याम्प बनाइदिउँ व्हील चेयर लिएर चाहिँ आफै जान सक्ने, हाम्रा स्कुलहरूमा चाहिँ व्हील चेयर भएको बच्चा गएर पढ्न सक्ने बनाइदिउँ, अनि त्यति बेला मात्रै हाम्रो चाहिँ उत्थान हुन्छ, नत्र भने हामी सबै प्रगतिको पथमा अगाडि बढ्न सक्दैनौँ भन्ने अनुरोध गर्न चाहन्छु।
कडेलको जीवन भोगाई सुनिसकेपछि उहाँ साँच्चिकै सबल रहेको कुरामा दुविधा रहँदैन। शारीरिक रूपमा कमजोर हुँदैमा केही फरक पर्दैन, इच्छा शक्ति भए संसार बदल्न सकिन्छ भन्ने कडेलको कथा र अनुभवबाट सिद्ध हुन्छ।
हाम्रा चाहिँ यो अपाङ्गताको क्षेत्रमा पनि सोचमा चाहिँ कमजोरी छ, सामान्य आफ्नै बच्चा पनि चाहिँ जन्मिँदाखेरि केही अपाङ्गता भएर जन्मियो भने अब यसले अर्को साङ्ग बच्चाले जत्तिको गर्न सक्दैन भन्ने दृष्टिकोण आमा बुवालाई पनि हुन्छ। त्यसैले यो सबै कुरा परिवर्तन गर्नुपर्छ, अवसरको आवश्यकता हो। अवसर भएपछि एक्सप्लोर गर्न सकिन्छ। जस्तो चाहिँ मलाई नै हेर्ने हो भने मलाई यदि क्याम्पस पढाउन नदिएको भए ल यसलाई समस्या छ यसलाई 2-4 हजार सहयोग गरिदिउँ भनेको मात्रै भए त म अहिलेको स्थितिमा जस्तो छु त्यो हुन सक्थेन। त्यसैले दिने भनेको अवसर हो, सहयोग भनेको चाहिँ अवसर हो। यदि हामीले कोही समस्यामा परेका मान्छेहरूलाई सहयोग गर्न चाहन्छौँ भने अवसर को सहयोग गरिदिनुपर्छ, बाँकी आफूलाई एक्सप्लोर गर्ने काम त इन्डिभिजुअल उसले आफै गर्छ। त्यो कुरा मैले महसुस गरेको छु।
राजन कुमार कडेलका यिनै जीवन भोगाइसँगै आजलाई कार्यक्रम मैले जे भोगेको समय सकिएको छ। यदि तपाईँलाई कार्यक्रमप्रति कुनै जिज्ञासा प्रतिक्रिया वा सुझाव भए हामीलाई पत्रचार वा टेलिफोन सम्पर्क गर्न सक्नुहुन्छ, त्यस्तै इमेल पनि गर्न सक्नुहुन्छ। त्यसको लागि हाम्रो ठेगाना हो कार्यक्रम मैले जे भोगे, रेडियो भेरी 98.6 र 102.7 MHz वीरेन्द्रनगर 8 सुर्खेत। फोन नम्बर 083-522-445। मेल ठेगाना हो radiobheri@gmail.com। अर्को हप्ता यसै समयमा फेरि भेट्ने वाचा गर्दै कार्यक्रमबाट बिदा हुन्छु। नमस्कार।